हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी बज्जिका सांस्कृतिक समुदायको ऐतिहासिक, सांस्कृतिक र केही संस्कारगत विशिष्टता सम्बन्धी सामग्री समेट्दैछौँ। बज्जिका एउटा भाषिक समुदाय भए पनि त्यस भाषिक समुदायभित्र आफ्नै सांस्कृतिक विशेषताहरू पाउन सकिन्छ। लेखक तथा अध्येता शीतल गिरीका अनुसार नेपालको तराई मधेसमा बसोबास गर्ने बज्जिका भाषी समुदायलाई समग्रमा बज्जी भन्ने गरिन्छ र बज्जी समुदायभित्र कुन कुन जातिहरू पर्दछन् र यो शब्द कसरी व्युत्पत्ति भयो भन्ने विषयमा मतान्तर पनि पाइन्छ। बज्जी समुदायलाई भाषावर समुदाय भन्न सकिन्छ। वर्तमानको बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्लामा यो भाषा बोलिन्छ। बज्जी भाषिक समुदायका रूपमा बहुजातीय समुदाय हो र उनीहरूमा सांस्कृतिक एकता छ। बज्जिका नेपालमा पहिचान भएका मातृभाषामध्ये एक हो। बज्जी गणराज्यको राजधानी वैशालीको सन्दर्भमा थुप्रै दन्त्यकथाहरू प्रचलित थिए। बौद्ध धर्मको त्रिपिटक अनुसार तथागत जब वैशालीबाट यात्रा गरिरहनु भएको थियो तब उहाँले शिष्य आनन्दलाई भन्नुभयो, आनन्द, वैशाली बडो रमणीय स्थान छ। वाल्मीकि रामायण अनुसार वैशालीका 33 राजा सुमतिले राम लक्ष्मणको राजकीय सत्कार गरेका थिए। त्यतिखेर उनीहरू मुनि विश्वामित्रका साथमा सीता स्वयम्वरका लागि जनकपुर आउँदै थिए। इतिहासकारहरूको मान्यतामा वैशाली रहेको बज्जी गणराज्यमा बज्जी, लिच्छवी, ज्ञातुक, विदेह, उग्र, इक्ष्वाकु र कुशहरूले लोकतान्त्रिक शासनको सफल तरिकाले सञ्चालन गरी आदर्श कायम गरेका थिए। प्राचीन मौर्यकालीन अर्थशास्त्री कौटिल्यको साहित्यमा ब्रिजी र लिच्छवी सङ्घको उल्लेख पाइन्छ। ह्वेनसाङले पनि यसको चर्चा गरेका छन्। बज्जिका सोही वैशाली जनपदको भाषा हो। वैशालीमै जन्मेका जैन धर्मका 24 तीर्थङ्कर वर्धमानले विश्वमा अहिंसाको सन्देश दिएका थिए। डाक्टर ग्रियर्सनले बज्जिका भाषालाई पश्चिमी मैथिली नाम दिएका छन्। बज्जीहरू आफ्नो जनसङ्घमा एकत्रित भएर परामर्श गरेर एकसाथ बिना भेदभाव मिलिजुलिकन काम गर्दथे। तिनीहरू कुनै मर्यादाको उल्लङ्घन गर्दैनथे, कुल धर्मको पालना गर्दथे। बज्जीगणका लिच्छवीका तेस्रो गणप्रमुख विक्रमादित्यले विक्रम सम्वत चलाएका थिए र लिच्छवी गणपति शङ्करदेवले वंशानुगत राजतन्त्रको स्थापना गरेको कुरा थाहा हुन्छ भनेर गिरीले लेख्नु भएको छ। यहाँ थोरै मात्र राख्यौँ। अब लागौँ बज्जी लोक संस्कृति र संस्कारहरूतर्फ। यस सम्बन्धी सामग्री नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा रहेको शीतल गिरीको लेख बज्जी जातिका सामाजिक संस्कारका आधारमा तयार पारेका छौँ। केही ऐतिहासिक पृष्ठभूमि लगायतका प्रसङ्गमा लेखक अध्येता गिरीसँगकै कुराकानी आजको कार्यक्रममा रहनेछ र बज्जी सांस्कृतिक समुदायको वर्तमान अवस्था र गतिविधि सम्बन्धमा बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुन दयाल श्रीकृष्णसँगको टेलिफोन संवाद पनि राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। नेपाली भूगोलभित्र पूर्व महोत्तरीदेखि बाराको गढीमाई बरियारपुरसम्म बोलिने बज्जिका भाषाको आफ्नो समृद्ध लोक संस्कृति रहेको छ। यिनीहरूलाई चुरेफेदी, भाँवर क्षेत्रका आदिवासी, थारू, दनुवार, किछडिया, मुसरहरू बाजी भन्ने गर्दछन्। लोक संस्कृतिमा लोकले चाखेका, भोगेका अनुभव र व्यावहारिकताको आगोमा खारिएका, परिश्रमका पसिनामा तप्किएका अनुभवहरू हुन्छन्। गिरीले लेख्नु भएको छ, बज्जी सांस्कृतिक रहनसहन, खानपिन, वेशभूषा, देवी देवता, रीतिरिवाज आदि धेरथोर फरक छ। बज्जी भाषी समाजमा धेरैजसो शाकाहारी र केही मांसाहारी पनि छन्। यिनीहरू पूजापाठ, जप, तपमा धेरै विश्वास गर्दछन्। बज्जीका भाषीहरू रामकृष्ण, हनुमान, दुर्गा, काली, शिव, पार्वती, राधा, सीताका उपासक छन्। कतिपय सरस्वती, लक्ष्मी, काली, बन्नी, भगवती, जगदम्बा, वटवृक्ष, तुलसी, केरा, पिपल, अमला, विष्णु, ब्रह्मा, गणेश, नागदेवता, निरञ्जन भगवान, नरसिंह भगवान, ब्रह्म बाबा, भैरवनाथ, विश्वकर्मा, चित्रगुप्तका साथसाथै मागहिल, बन्नीबाई, मणिनाथ, शलेश, अमरसिंह, केवलसिंह, भुइँया बाबा, फेकुराम, नकटीमाई, बुढियामाई आदि देवी देवताको पूजा गर्दछन्। नेपाली बज्जिका क्षेत्रमा प्रमुख रूपमा होली, छठ, दीपावली, दशहरा, नागपञ्चमी, गोवर्धन पूजा, तीज, मकर संक्रान्ति, राखी आदि मनाइन्छ। अब लागौं बज्जी समाजका केही सामाजिक संस्कारतर्फ। बज्जी समाजमा गर्भधारणको 9 महिनासम्म महिलाहरूले गणेशको वन्दना गर्दछन्। बज्जी समाजमा सुणेनीको सहायताले बच्चा जन्माउने परम्परा केही दशक अघिसम्म पाइन्थ्यो। बच्चा जन्माउने आमालाई स्वैरी घरमा राखिन्छ र उनको रेखदेख चमाइनले गर्छिन्। जन्मेको छ दिनमा लर्कोरी अर्थात् सुत्केरीलाई सक्खर, अदुवा, ज्वानो, सुप, गुँद, मगरैल आदि मिसाएर लस्याइलो खानेकुरा बनाएर खुवाउने चलन छ। बच्चा जन्मेको छैठौँ दिन लर्कोरी अर्थात् सुत्केरीलाई चोख्याउने चलन छ। यो दिन लर्कोरी र बच्चालाई नुहाएर नयाँ लुगा लगाएर सूर्य भगवान र घरको कुल देवताको पूजा गरिन्छ। स्वैरी घरलाई गोबरले लिपेर चोख्याइन्छ। नन्दहरूले बच्चालाई आँखामा गाजल लगाइदिन्छन्। नवजात बच्चाको सिरानीमा कापी कलम राखिदिने चलन छ। यो दिन सृष्टिकर्ता ब्रह्माले भाग्य लेख्छन् भन्ने जनविश्वास छ। यो संस्कारलाई छठियार भनिन्छ। छैठौँ दिनका अवसरमा महिलाहरू मङ्गल गीतका साथ धुमधामसँग रीतिरिवाजपूर्वक पूजा गर्दछन्। पुरोहित वा ज्योतिषीले शिशुको चिना बनाउँछन् र त्यसअनुसार नामकरण गर्दछन्। घरको ज्येष्ठ व्यक्तिले घरायसी सल्लाह अनुसार बच्चाको बोलाउने नाम जुराउँदछन्। बज्जी समाजमा पितृको मोक्ष उसको सन्तानबाट गरिएको श्राद्ध कर्म आदिबाट हुन्छ भन्ने आस्था भएको हुनाले विवाह संस्कारलाई ठूलो महत्त्वको संस्कारका रूपमा लिइन्छ। बज्जी समाजमा विवाहका थुप्रै किसिमका विधिहरू छन्। यद्यपि विवाह संस्कार वैदिक रीतिथिति र शास्त्रीय मान्यता अनुसारका छन्। केटीका लागि योग्य वर खोज्न केटी पक्षले आफ्ना नातेदार इष्टमित्रका माध्यमबाट केटाको घरमा विवाहको प्रस्ताव राख्छन्। केटा पक्षले त्यो प्रस्ताव स्वीकार गरेपछि मात्र विवाहको प्रक्रिया अघि बढ्छ। बज्जी समाजमा चलेका विवाह दुई प्रकारका छन्, शिव विवाह र राम विवाह। यीमध्ये राम विवाह प्रथा सबै वर्गमा बहुप्रचलित छ। यिनैको आदर्शलाई ध्यानमा राखेर बिहेमा विभिन्न अवसरमा विभिन्न गीत गाउने गरिन्छ। यो परम्परा निकै नै पुरानो मानिन्छ। बज्जी समाजमा विवाहभन्दा पहिलेकै विधि थुप्रै छन्। सगुन, छेक्का, परीक्षण, आँप महुवाको विवाह, पानी कताई, लावा भुट्ने, सिल बुहाई, पूजा अर्चना, मण्डप बनाउने, कुमरपदको विधि, घिउ पोख्ने विधि, गौरी गणेशको पूजा, तिलक, धनवट्टी, नहछु, हल्दी लगाउने, नहनौत, बिलौकी, सतवनको विधि, घर पूजा, धुर्छक, कन्या निरीक्षण, गेठबन्धन, भावर घुमाई, आन्ही पानी न्योतन, कोरन्जा, मटकौर, जोडा पेनाई, इमली घोटाई, कन्यादान, लावा छर्ने विधि, गलसेकी विधि इत्यादि। विवाहको मुख्य विधि चाहिँ सिन्दुरदान हो। विवाहपछिको विधिमा भने कोहबर, भतमान, मझक्का, सम्धिमिलन, मण्डप बन्धन खोल्ने, कोहबरमा छेक्ने, घर भर्ने, मथबन्नी, विदाई इत्यादि रहेका छन्। यसबाहेक पनि हाँस परिहास जस्ता थुप्रै किसिमका विधिहरू समयअनुसार हुने गर्दछन्। बज्जिकाहरू हिन्दू धर्मावलम्बी हुनाले पुनर्जन्ममा विश्वास गर्ने भएको हुनाले बज्जीहरू विवाहलाई धार्मिक संस्कारसित जोड्ने गर्दछन्। विवाहलाई पुनर्जन्मको प्रतिफल मानेर विश्वास गर्ने बज्जीहरू विवाह बन्धनलाई धेरै बलियो मान्दछन्। बज्जीका सांस्कृतिक परम्परामा रहने वा बज्जीका क्षेत्रमा रहने विभिन्न जातीय समुदायका मानिसहरू आफ्नो जातिबाहेक अरू जातिमा हत्तपत्त वैवाहिक सम्बन्ध स्थापित गर्न रुचाउँदैनन्। तर आजकल शिक्षित समाजमा एक दुई अपवाद बाहेक परिवर्तन पाउन सकिँदैन। शिक्षित बज्जीका क्षेत्रमा प्रेम विवाहका कारण अन्तर्जातीय विवाह भएको पाइए पनि अन्तर्जातीय र अन्तर सांस्कृतिक विवाह नगण्य छ। बज्जीहरूमा विवाह सम्पन्न भइसकेपछि दुल्हा दुलहीका लागि विशेष रूपले सजाइएको कोठा तयार गरिन्छ, जसलाई कोहबर कोठा भनिन्छ। कोहबर विवाह जस्तो माङ्गलिक अवसरमा मात्र रचिन्छ। हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो, नेपाल राम्रो, संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे। कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
अबको क्रममा कुराकानी। बज्जीका भाषिक सांस्कृतिक समुदायको ऐतिहासिक पृष्ठभूमि लगायतका अरू सांस्कृतिक प्रसङ्गमा सांस्कृतिक अध्येता तथा लेखक शीतल गिरीसँग कुराकानी गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
बज्जी संस्कृतिको ऐतिहासिक पक्ष पृष्ठभूमिबारे केही जानकारी गराइदिनुहोस् न।
बज्जीका भाषा बोल्ने मानिसहरू बसोबास गरेको जुन सभ्यता हो उनीहरूले चाहिँ पालन गर्दै आएका रीतिरिवाज जो कालान्तरमा संस्कृति हो त्यसलाई पालन गरेर चाहिँ धानी आएकाहरूको जुनलाई चाहिँ हामी बज्जी संस्कृति भन्न सक्छौँ होइन बज्जी सभ्यता भन्न सक्छौँ। प्राचीन जाति हो, खास गरी गौतम बुद्धको समयमा अष्टकुल बज्जी पाउँछौँ होइन, कुल्लाल ग्रामा वैशालीमा जुन बज्जी पाउँछौँ र त्यो बज्जी भूमि गौतम बुद्धकै समयमा अजातशत्रुले ध्वस्त गरिसकेपछि त्यहाँबाट विस्थापित बज्जीहरू जो नेपालमा किराँत शासन थियो त्यतिखेर काठमाडौँमा आइपुग्दाखेरि वैशालीबाट आएका उनीहरू लिच्छिवीको रूपमा चाहिँ पहिचान भए। तराईमा बसेकाहरू बज्जी भन्न पनि आफूलाई सकेनन्। किन सकेनन् भनेदेखि पराजित भएकाहरूको त सम्मान पाइँदैन। यस कारण कोशी किनारदेखि गण्डकी क्षेत्र किनारसम्म कर्णालीसम्म पहाडतिरको लागे नि त त्यो लागेका देखेकाहरूलाई त्यहाँका रैथाने थारूहरूले देखेपछि नै बाजी गेलो रे भने नि त गौतम बुद्धको समयमा मैले भने त्यो त धेरै पुरानो हो नि त।
बज्जिका भन्नाले चाहिँ
भाषा बज्जीहरूले बोल्ने भाषा बज्जिका जुन भाषाको चाहिँ प्रमाण तपाईँको यो गौतम बुद्धको थेर गाथा पाइन्छ, प्राकृतमा पाइन्छ होइन। थेर गाथामा त्यतिखेरको चाहिँ सुरुको वैशालीको चाहिँ नगरवधु भनौँ आम्बपाली जो पछि आफ्नो जीवनको उत्तरार्धमा छोरासहित बुद्ध धर्म अँगालिन् उनले आफैले लेखेको जुन भजन हो त्यो थेर गाथामा पाइन्छ। थेरगाथा जुन भजन पाइन्छ त्यो भजनमा पाइएका शब्दहरू अहिले पनि अहिलेका बज्जीहरूले बोल्ने भाषासँग धेरै मिल्छ। भनेपछि यो बज्जीका भाषा गौतम बुद्धकै समकालीन भाषा भनेपछि त यो प्राचीन भाषा हो, प्राचीन संस्कृति हो।
अब नेपालमा बज्जी संस्कृतिको प्रभाव र क्षेत्र चाहिँ कुन कुन हो भन्न सकिन्छ?
त्यतिखेर जुन भाग्ने क्रममा उनीहरू पहाड उकाल्ने क्रममा कोशीदेखि कर्णाली छेउसम्मबाट उनीहरू भए होइन, फाटफुट रूपमा भए पनि बाक्लो बस्ती भनेको खास गरी यो बागमतीका चाहिँ किनारका दायाँ बायाँ होइन बकियाको चाहिँ नि दायाँ बायाँ र अडुवा नदीसम्मको यहाँ चाहिँ नि यिनीहरू बाक्लो यिनीहरू बसे। त्यो अन्ततः यो तपाईँको रजगाउँ भन्ने यो ललितपुरको दक्षिणपट्टि छ होइन, त्यो कटवाल जहाँ जाने बाटोमा त्यहाँ पनि बसेका जुन त्यहाँ चाहिँ रैदनवारहरू छन् होइन, उनीहरू पनि हिजोका बज्जीहरू हुन्। उनीहरू बाक्लो रूपमा बसेर आफ्ना भाषा र संस्कृति बचाएको क्षेत्र चाहिँ अघि मैले भने नि बागमती नदीका चाहिँ दायाँ बायाँ त्यहाँदेखि लिएर चाहिँ यो अडुवा नदीको दायाँ बायाँसम्मका भूभाग हो। भनेपछि अहिले चरलाही अलिअलि त महत्त्व पनि पर्छ, त्योदेखि लिएर बारा जिल्लाको पूर्वी बेल्टसम्मको रौतहरू हुँदै यो भूभाग चाहिँ नि बज्जिकाको अहिले भूमि हो भन्न सकिन्छ।
भनेपछि यतापट्टि पहाडतिरका प्राचीन बज्जीहरू चाहिँ कुन कुन हुन् जो चाहिँ अहिले बज्जिका भाषाबाट पनि अलि पर छन्? कुन कुन हुन्
त्यो चाहिँ नि खास गरी जसलाई हामी बोटे भन्छौँ, जसलाई चाहिँ हामी राई भन्छौँ, माछा मार्ने जातिहरू छन् होइन, माझीहरू कुम्हालहरू छन् होइन, राई भन्दा राई दनुवार, अनि यिनीहरूका जुन भाषा छ जुन भाषा नेपाली पनि होइन तर ती भाषामा अहिले पनि प्रत्येकका भाषामा एकअर्काबाट पृथक भए पनि धेरै शब्दहरू बज्जीका भाषासँग पाइन्छन्। भनेपछि हिजो गौतम बुद्धको समयमै अथवा त्यसभन्दा पछि पहाड उक्लेका उनीहरू चाहिँ बज्जीहरू हुन्।
अब बज्जिक भाषिक समुदायका जुन सांस्कृतिक समुदाय पनि हो होइन, यसका सांस्कृतिक विशेषताहरू चाहिँ के भन्न सकिन्छ?
जस्तै यिनीहरू सेब मार्गी थियौँ, बज्जीहरू सेब मार्गी हो र बैन्दाधाम कावर बोका जान्छन् नि बज्जी भूमिबाट, बोलबम कावर बोका जाने बज्जी भूमि अन्तबाट पनि जान्छ त धेरै सङ्ख्यामा पहिलेदेखि सुरुवात गर्ने जान्ने भनेका चाहिँ नि सेब मार्गी बज्जीहरू नै बढी जान्थे होइन, गइरहेकै पनि छन् र अहिले पनि त्यो हेर्नु हो भने अन्तको भन्दा चाहिँ यो बज्जी भूमिका मान्छेहरू पशुपतिमा कावर बोकेर आउनेहरू तपाईँ बढी पाउनुहुन्छ। परम्परा त्यो बेलादेखि नै यिनीहरू चाहिँ नि जातपात नमान्ने होइन सेप सम्प्रदायका यिनीहरू थिए। अहिले त अब यो समाजमा चाहिँ बस्दाखेरि यन्त्र घुलाउनु हुँदाखेरि चाहिँ हिजोको चाहिँ रहेन, तर यो बारा जिल्लामा नाथ सम्प्रदायका अथवा विभिन्न धार्मिक सम्प्रदायहरू जुन चलेको पाइन्छ नि प्राचीन धार्मिक सम्प्रदायहरू जस्तै सर्वङ्ग सम्प्रदाय के सम्प्रदाय यस्ता सम्प्रदायहरूको भूमि पनि बज्जी भूमि हो जसले चाहिँ स्वतन्त्र रूपले एउटा चिन्तन गर्ने मौका पायो होइन, त्यो भूमिको रूपमा पनि लिन सकिन्छ।
अब त्यसो त बज्जीसँग वैशालीको प्रसङ्ग पनि जोडिन्छ होइन, लिच्छवीको प्रसङ्ग पनि आउँछ, अब बुद्धकाल त भनिहाल्नुभयो होइन, यो दृष्टिकोणबाट हेर्दा विशेषताहरू
अनि लिच्छवी भनेको नि बज्जी हो नि त. बज्जी गणराज्यको आठवटा जातिहरूमध्ये एउटा जाति त लिच्छवी हो. बज्जी जाति नै खास भन्ने हो भने कोल्लाल ग्राममा उनीहरू बस्थे भनेदेखि वैशालीमा चाहिँ लिच्छवीहरू बस्थे. तर त्यो सङ्घराज्य त बज्जी गणराज्य नै हो नि त, जहाँ चाहिँ विधेय पनि थियो. यसले अष्टकुल बज्जीमध्येको एउटा लिच्छे भएको हुँदा लिच्छे पनि बज्जी नै हो. जो मेरो हिसाबले ईसापूर्व 150 वर्ष पहिले अघि काठमाडौँ उपत्यकामा चाहिँ नि प्रवेश गरेका थिए र यहाँ प्रवेश गरेको 100 वर्षपछि किराँत राज्यमा उनीहरू चाहिँ नि बज्जी गणपति चाहिँ नि किराँतको ठाउँमा बज्जी बन्न सक्यो त्यस्तो मलाई लाग्छ. हजुर,
बज्जीका भाषा जुन छ नि, अब मैथिली र भोजपुरीसँगको भाषिक सांस्कृतिक सम्बन्ध विशेषताहरू चाहिँ के होला?
अब यो प्रत्येक चार कोषमा भाषा बदलिन्छ हुन्छ नि त, प्रत्येक कोषमा चाहिँ नि पानी बदलिन्छ रे, प्रत्येक चार कोषमा चाहिँ नि भाषा बदलिन्छ, भाषामा परिवर्तन आउँछ. जो जुन ठाउँमा बसियो होइन त्यसले चाहिँ आफूले बोलेका जुन अलिक पृथक भाषालाई चाहिँ नि त्यो भनिन्छ होइन. एकातिर मैथिली भाषा, मैथिली जाति पनि पुरानो जाति हो. मैथिली भाषा कहिलेदेखि उदय भयो भन्न पनि म सक्दिनँ. बज्जिकाको बारेमा भन्दाखेरि गौतम बुद्धको समयमा बज्जिका भाषा बोलिन्थ्यो, बज्जीको अस्तित्व थियो, बोल्थे, त्यो भाषा चाहिँ नि बज्जिका भनेर भन्छु होइन. बज्जिका भाषा त्यति प्राचीन हो, त्यतिखेर चाहिँ सम्ममा भोजपुरी भाषा चाहिँ नाम पाइसकेको थिएन. आफ्नो क्षेत्रमा चाहिँ नि बोली बोलिन्थ्यो होला. यसरी भाषालाई जसलाई आज हामी बज्जिका भाषा भन्छौँ नि त, तर बज्जिकै भाषा हो भनेर त्यतिखेर पनि त्यहाँ थेरगाथामा त लेखेको छैन, छैन नि त. बज्जीहरूले बोल्ने भाषा बज्जिका हो भनेर हामी अनुमान लगाउँछ. त्यो हिसाबले चाहिँ पछि हो, त्यो हिसाबले चाहिँ नि पक्कै नेवारले बोल्ने भाषा नेवारी, मगरले भाषा मगर भने जस्तै बज्जीले बोल्ने भाषा त बज्जिका होइन, यो चाहिँ भन्न सकिन्छ. र यो भाषा तपाईँको स्पष्ट रूपले गौतम बुद्धको समयको अत्यन्त पहिलेदेखिकै यो चाहिँ प्रचलन रहेको भाषा हो भन्न सकिन्छ.
हजुर, मैथिली र भोजपुरीका बिचमा यसको विशेषता केही देख्न सकिन्छ यो भाषाको?
धेरै जस्तै यी गाथाहरू जुन छन् होइन, एकले अर्कालाई चाहिँ नै गाथाहरूलाई चाहिँ नै सम्मान गरिरहेका हुन्छन्, गाइरहेका हुन्छन्. मैले बज्जीकै कुरा गर्ने हो भने बज्जीहरू वैदिक आर्य थिएनन् होइन, यिनीहरू सयमार्गी थिए, यिनीहरू सूर्य पूजक थिए. यो गङ्गा किनारमा बज्जीकै भूमिबाट चाहिँ नि यो छठ व्रत जुन चल्यो यो श्रेय चाहिँ नि बज्जीलाई नै जान्छ. यो चाहिँ नि मैथिलीहरूले पनि व्यापक रूपमा अप्नाएको छ. छठमा ब्राह्मणहरूले सम्मान दिइरहेका छन् छठलाई, अब त्यस्तै भोजपुरीमा पनि त्यो गइरहेका छन्. संस्कार यो चाहिँ नि धर्म भन्ने कुरा चाहिँ नि समाजले अप्नाउँदै गएपछि एक ठाउँबाट अर्को ठाउँमा जान्छ. जस्तै जट जटिनको कथा मिथिलाको धर्मध्वज राजासँग छ, धर्मध्वज जनकसँग आउँछ. त्यो गाथा त बज्जीले पनि अप्नाएको छ, त्यो भोजपुरीले पनि अप्नाएको छ. अब जुन मिथिला तन्त्रमाको लागि चाहिँ एउटा नामी, त्यो परम्परामा जन्मिएको जुन झिझिया हो नि त दसैँ बेलामा हेर्न, त्यो झिझिया यथार्थ जन्मको हिसाबले र त्यसले पालन पोषणको हिसाबले त्यो त मैथिली सम्पत्ति हो, तर त्यो त बज्जीको पनि सम्पत्ति हो. किनभने युगौँदेखि बज्जी समाजले चाहिँ स्वीकारेको छ, बज्जी समाज गाथाहरू गाइरहेको छ, बज्जी त्यो चाहिँ भोजपुरीले पनि गाइरहेको छ. यसरी अन्तर्घुलन अलिकति केही पृथक पनि होला, तर चाहिँ यो त सबैको साझा सम्पत्ति हो.
अब कैथी लिपि र बज्जीको सम्बन्धबारे,
त्यो त कैथी लिपि भनेको त्यतिखेर हिजोका बेलामा शासक जो कोही भए पनि उनीहरूको कामकाज गर्ने लेखापढी गर्ने कास्तहरू हुन्थे. कास्तहरूले राजपाठको बेलामा लेख्ने र काम गर्थे. लेख्दाखेरि उनीहरूले एउटा लेख्ने एउटा लिपि बनाए, अरूले हतपति नबुझिने किसिमले लेख्ने एउटा त्यो बनाए त्यसलाई होइन, त्यो बेग्लै शैलीको देवनागरी नै हो होइन. अरूले चाहिँ त्यो परम्पराबाट आएकोदेखि बाहेक अरूले हतपति नबुझ्ने त्यो शैलीबाट उनीहरूले लेखे. यस कारण यो कैथी लिपि कास्तहरूले नै विकास गरेको, उनीहरूको जीविकोपार्जनको. जहिलेसम्म राजा रजौटाहरू थिए, पटवारी प्रथा थिए, कास्त लिपि बाँच्यो. जब त्यो हट्दै गएपछि कास्तहरूले पनि अन्य रोजगारीहरू गर्न बाध्य भएपछि त्यो परम्परा चाहिँ त्यो हट्यो. हेर्नुहोस्, यसका चाहिँ हिजोका पुराना गाथाहरू लेख्ने त पटवारी उनीहरू नै थिए, लेखनदास उनीहरू नै थिए. त्यसो भएको हुँदा मैथिलीमा लेखिएका पुराना कुराहरू पनि कैथी लिपिमा पाउनुहुन्छ, भोजपुरीमा लेखेको पनि पाउनुहुन्छ, र त्यस्तै बज्जिकाको पनि पाउनुहुन्छ. पुराना कुराहरू सबै कैथी लिपिमा पाइन्छ र तर कैथी लिपि अहिले चलन चल्ती कतै पनि छैन.
अब यहाँले नै एउटा पुस्तक लेख्नुभएको छ, बज्जी संस्कृतिमा लोरी कायन, यो बज्जे संस्कृतिमा यो लोरी कायन भनेको के हो, यसको विषयवस्तु र यसको सांस्कृतिक महत्त्वबारे केही जानकारी गराइदिनुहोस् न।
मैले यो लोरी कायन गाथा बज्जी भूमिमा सङ्कलन गरेको हुँ, त्यसो भएको हुँदा मैले बज्जी संस्कृतिमा भने लोरिकायन भनेको एउटा लोरीको गाथा, जस्तै रामको गाथा रामायण हो नि त, त्यस्तै चाहिँ नि लोरिकको गाथा चाहिँ नि लोरिकायन हो। यो तपाईँको विस्तृत भूभाग कोशीदेखि पश्चिम पन्जाबसम्मको भूभाग र चाहिँ विन्ध्याचल पर्वतदेखि उत्तर र शिवालिकदेखि दक्षिण यो भूभागमा चाहिँ हिजो एकदम प्रख्यात गाथा हो। खास गरी यो विरोचित गाथा यादवहरूको जाटहरूको होइन यदुवंशीहरूको चाहिँ नि प्रिय गाथा हो। जबसम्म गाई वस्तु चराउने परम्परा रह्यो, गोठालाहरूको मनोरञ्जनको गोठालाहरूले एकले अर्कालाई गाउने सिकाउने यो परम्परा चाहिँ कायम रह्यो। जब बिस्तारै यो गोठाला परम्पराहरू लोप हुँदै गएपछि यो लोरिकायन गाउने चलन पनि हराउँदै गयो। मैले पनि अब 2034 सालमा थारू गाउँमा थारूबाट सिकेको हुँ, जो कुनै जमानामा गोठाला हुनुहुन्थ्यो, वृद्ध हुनुहुन्थ्यो भने उहाँले चाहिँ जाडोको बेलामा घुर आगो बालेको ठाउँमा आँगनमा जम्मा हुन्थ्यो वरिपरि र उहाँले चाहिँ गाउनुहुन्थ्यो, अरूले दोहोऱ्याउँथे, त्यतिखेर मैले सुनेको हुँ होइन। उहाँको गुरु एकजना यादव हुनुहुन्थ्यो अरे गोठालो, उहाँबाट उहाँले सुन्नुभएको हो र यसरी त्यो परम्परा यसरी सिक्ने सिकाउने जुन परम्परा थियो त्यो गोठालामा हुँदो रहेछ र त्यो गोठालाको चलन नै अब चाहिँ हराइसकेपछि यो चलन पनि हराएको छ। र अहिले मैले सुनेअनुसार कञ्चनपुर जिल्लामा एकजना राणा थारूलाई यो पुरा पाठ आउँछ अरे, तर नत्र भने अब यो पुरा पाठ गाउने मान्छे एक हातको औँलामा पाउनु पनि गाह्रो छ।
लोरी कायन भन्दा यो शाब्दिक रूपमा चाहिँ शाब्दिक अर्थ चाहिँ कसरी बुझ्न सकिन्छ?
लोरिक भन्ने एउटा वीर थिए गौर भन्ने ठाउँको, त्यो ग उ र छ होइन, किनभने त्यहाँ मात्रै त्यो लेखेको छ, ठाउँ कुन हो त्यो भन्न सकिँदैन होइन। गौर भन्ने ठाउँको एउटा वीर थिए जसले चौथो शताब्दीमा समुद्रगुप्तको सेवामा 10,000 यादवहरू लगेर सहायता गरेका थिए भन्ने भनाइ छ। ती करद राजाले, समुद्रगुप्तका करद राजाले देखाएका जुन वीरताहरू हो, उनको जीवनमा घटेका जुन घटनाहरू हो, त्यो घटनाहरूको गाथा यसमा छ। यसमा चाहिँ नि तपाईँको लोरिकायनमा तन्त्रसँग सम्बन्धित पनि छ। यसमा उसले चाहिँ उसको साधनाबाट उसले त्यसलाई वशमा पार्न सकेका, ती अदृश्य शक्तिहरूलाई वशमा पार्न सकेको छ। त्यो अदृश्य शक्तिको सहायताले उसले थुप्रै युद्धहरू जितेका कथाहरू पनि छन्, त्यसमा छल कपटका कुराहरू पनि छन् होइन। एउटा वीर पनि एउटा कुनै समयमा कमजोर हुँदो रहेछ, माइज रहेछ भन्ने कुरा पनि छ, र ऊ जिउँदैमा समाधि अग्नि समाधि लिएको छ होइन। र यसरी लोरीको गाथा चाहिँ एउटा वीर जाति, खास गरी यादवहरूको जातिको त्यो गौरव गाथा पनि हो।
हजुर, अब बज्जीका क्षेत्रमा भनौँ न, बज्जीका समुदाय रहेको क्षेत्रमा हालमा चाहिँ यो गाथाबाट बज्जीहरू कतिको परिचित छन्, नजिक छन्?
अहिले त नाम सुनेका छन् होइन, हाम्रा बाबुबाजेहरूले चाहिँ भन्थे भन्नेसम्म छ, दुई चार लाइनसम्म गाउँछन् होइन, यस्तो थियो अरे भन्ने छन्। तर चाहिँ नि यो बज्जीका क्षेत्रमा अथवा अन्त पनि यो लोरिकायनको बारेमा त्यो चाहिँ नि गाउने मान्छेहरू चाहिँ छैन। मैले पनि एक एक लाइन यताउति त्यो सङ्कलन गरेर चाहिँ नि यसलाई कथा 34 सालमा सुनेको भरमा एउटा कथा बनेको थियो र पछि चाहिँ केही सङ्ख्या यता यो तिनवटा जिल्लाबाट सर्लाई रौतहट रौतहट र बारा यी तिनवटा जिल्लाबाट पाएको जति एउटा किताब बनाएको हुँ होइन। अरू चाहिँ पूर्ण पाठ त छैन, यो अब रुचि छन् भने त्यो जातिकालाई रुचि छन् भने उनी तिमीहरूको यो गौरव गाथा हो र यो गौरव गाथा खोज पूर्ण गर भन्नको लागि पनि मैले त्यो अगाडि ल्याएको हुँ।
उहाँ हुनुहुन्थ्यो सांस्कृतिक अध्येता तथा लेखक शीतल गिरी। बज्जी सांस्कृतिक समुदायको वर्तमान अवस्था र गतिविधि सम्बन्धमा बज्जीका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुन दयाल श्रीकृष्णसँग टेलिफोन सम्वाद गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद, नमस्कार, प्रणाम।
हालको समयमा बज्जीका भाषिक सांस्कृतिक समुदायको बसोबास कहाँ कहाँ छ, कुन कुन ठाउँलाई बज्जीका भाषिक सांस्कृतिक क्षेत्र भन्न सकिन्छ?
हाम्रो उद्गम स्थल त वैशाली हो। बज्जी गणराज्यकै बेलामा जुन संसारकै सबभन्दा पहिलो गणराज्य थियो त्यहाँबाट हामी सुरु हुन्छौँ। त्यो गङ्गाको तटबाट लिएर यता हामी उत्तरमा पहाडको चुरेसम्म, नेपालको चुरेसम्म हुन्छौँ, अनि पश्चिममा हाम्रो बारा जिल्लाको गढीमै मन्दिर मानिन्छ, त्यहाँदेखि निजगढ, त्यताबाट पूर्व हुँदै बाराको त्यो भाग रौतहट, तर्लाही, महतरी हुँदाहुँदै धनुषाको पनि पश्चिमी भागसम्म हामी बज्जिका भाषी भाषा संस्कृति बोकेका मानिसहरूको बसोबास रहेको।
बज्जिका एउटा भाषिक सांस्कृतिक समुदाय, कुन कुन जाति समुदायहरू चाहिँ विशेष गरी यो बज्जिका भाषिक सांस्कृतिक क्षेत्रमा रहेको देखिन्छ?
हाम्रो यो क्षेत्रमा बसोबास गर्ने अधिकांश जाति जुन भए पनि सबैले बोल्ने भाषा बज्जिकै हुन्छ। जातिगत कुनै खासै हाम्रो यसमा विशेषता हामी हेर्दैनौँ। अब फट्टा फुट्टा एक दुका सबैको आफ्नो छ, उहाँहरू बोल्नुहुन्छ आफ्नो ठाउँमा हो, नभए यो क्षेत्रमा बसोबास गर्ने अधिकांश हामी सबै जातका प्रायः सबै मजाले बज्जिका बोल्नुहुन्छ, बुझ्नुहुन्छ। बज्जिका संस्कृतिको कुरा, हाम्रो खासमा बज्जिकामा गरिने पूजा आजाहरूमा अथवा मान्य संस्कारहरूमा वैदिक हुँदैन भनेपछि हामी त्योभन्दा पनि पुरानो भएको भन्छौँ। जस्तो कि हाम्रो बिहामा छ, कुनै पनि अनुष्ठान गर्नु पर्यो भने बरमाईको पूजा गर्छौँ।
अब तथ्याङ्कहरूमा चाहिँ बज्जिका भाषीहरूको संख्या कति देखिन्छ?
भारतको बिहार राज्यमा जुन हामी वैशालीको कुरा गऱ्यौँ, त्यहाँ 3 करोड भन्दा बढीको जनसङ्ख्या छ भने नेपालमा हामीले राष्ट्रिय जनगणना 2078 अनुसार 6 स्थानमा छौँ, जहाँ हामी 11,33,764 जना जनसङ्ख्या छौँ अहिले 2078 जनगणना अनुसार, जुन प्रतिशतले 3.89 हुन आउँछ नेपालको जनसङ्ख्यामा। यस्तै गर्दा हामी मध्य प्रदेशमा मूल रूपमा छौँ, हुन त मध्य प्रदेशमा बाहिर पनि बोल्ने गर्छ, तर मूल रूपमा मध्य प्रदेशमा हामी मातृभाषाको हिसाबले 3 स्थानमा छौँ, 18.44 अङ्क।
अब माथिली भोजपुरीका बिचमा बज्जिका भाषाका विशिष्टताहरू बारे चाहिँ के पाइन्छ? अध्ययनकर्ता भाषा शास्त्रीहरूले बज्जिकाका भाषिक विशिष्टताहरू बारे के बताएको पाइन्छ?
हामी प्राय फरक त हुन्छौँ, हाम्रो बोलीको आफ्नो हाम्रो व्याकरण आफ्नो छ, र हामी विशेषता भनेको हामी बज्जिका भाषीहरूले अरू मातृभाषा यदि सिक्नु पर्यो भने सिक्नेको उसमा छिटो सिक्छौँ, अरूको भाषा हामी छिटो सिक्छौँ भने हाम्रो यो भाषा पनि अरू भाषीहरूले पनि बज्जिका यदि सिक्न चाहनुहुन्छ आउनुहुन्छ भने एकदम सजिलो बुझ्नुहुन्छ र छिटै सिक्न पनि सक्नुहुन्छ। एउटा भाषिक विशेषता त्यो पनि हो, ट्रान्सफर्मेसन सजिलो हुने।
बोलीचालीको शैलीमा यो बज्जिका, यो मैथिली, यो भोजपुरी भनेर त्यस्तो छुट्याउने केही वाक्यहरू केही यसो सम्झना गर्नुहुन्छ अहिले?
त्यस्ता त धेरै छन्। जस्तो कि तपाईँको सामान्य भाषामा भोजपुरीमा तपाईँको स्त्रीलिङ पुल्लिङ बढी छुट्याउने गरिन्छ, होइन? जस्तो कि बुवा आउनुहुन्छ भन्ने त्यस्तो भन्यो भने आमा आउँछिन् भन्नु भन्छौँ नि हामी। त्यस्तै भोजपुरीमा पनि तपाईँको बाबु आवतरण, माई आवतिया, अनि त्यस्तो फरक हुन्छ भने हाम्रो बज्जिकामा त्यो हुँदैन।
बज्जिकामा चाहिँ कस्तो हुन्छ?
बाबुजी आ रहल छ, माइयो आ रहल छ, बाबु अबै छ, माइयो अबै छ, भाइ अबै छ, बहिनो अबै छ, भैया पढाइ छै, बहिनो पढाइ छै भन्ने त्यो हिसाबले हामी सामान्य रूपमा त्यो एउटा फरक देख्छौँ।
बज्जिका भाषाको साहित्य प्रकाशन प्रसारणको गतिविधि चाहिँ के छ?
एकदम द्रुत गतिमा हामी लागेका छौँ। अहिले म अध्यक्ष हुँदै गर्दाको बज्जिका साहित्य सङ्गमले आफ्नो 8 कृति प्रकाशन गर्न उन्मुख छ, प्रेसमा पुगिसकेको छ, सम्भवतः अब छापिसकेको होला जस्तो छ हामीलाई। जसमा एउटै लेखक विश्वराज अधिकारी सरको 3 आइरहेको छ, उहाँ 4 बज्जिकामा निकाल्नु भएको छ। त्यस्तै मित्र सरको पनि 5 भन्दा बढी त्यो आइसकेको छ बज्जिका साहित्य सङ्गमकै उसमा। प्रसारणको कुरा गर्ने हो भने यहाँ रौतहटमै बज्जिकाञ्चल मिडिया ग्रुप छ, नआउनै बज्जिकाञ्चल मिडिया ग्रुप जो अनलाइन पनि छ, छापामा पनि छ, र एफएममा पनि छ। त्यस्तै बज्जिका एफएम नै छ, र रौतहट, सर्लाही र बाराका एफएमहरूले पनि दैनिक समाचारको भाषा माध्यम बज्जिका बनाएको पाइन्छ, माने रेडियो एफएम, अनलाइन र टिभी समेत। अनि रेडियो नेपालमा पनि हाम्रो बज्जिका भाषाको मिथिलेश झा सरले प्रसारण गरिरहनु भएको बज्जिका भाषामा समाचार रेडियो नेपालले पनि दिँदै आएको छ। यो अवस्थामा राम्रो सुनिन्छ सबै कुरो, एकदम प्रचार प्रसारमा हामी अथवा प्रस्तुतिमा हामी अग्रस्थानमा छौँ।
अब बज्जिका सांस्कृतिक समुदायमा चाहिँ मनाइने विशेष चाडपर्वहरू, पूजा इत्यादिहरू चाहिँ के छन् जसले चाहिँ बज्जिका समुदायको विशिष्टता पनि दर्शाउँछ?
हो, यो भनेको विशेष बज्जिका भाषीको सांस्कृतिक विशेषता भनेको हामी जुन पूजा आजा हाम्रो हुन्छ त्यो नितान्त आफ्नै परम्पराको मात्रै छ, जसमा हाम्रो वैदिक हुँदैन। जस्तो कि हामी बरम भगवतीको हामी कुनै पनि पूजा आजा गर्नु पर्यो भने बरम भगवतीको पूजा गर्छौँ। बरमको र भगवतीको, बरम बाबा गाउँको दक्षिणमा हुन्छन् र त्यही भगवतीको स्थान हुन्छ, त्यहाँ कुनै पण्डित पुरै चाहिँदैन हामीलाई। जो पूजा गर्छ हाम्रो सांस्कारिक पूजा छ, संस्कारमा चल्दै आएको परम्परामा त्यही अनुसार पूजा गर्छौँ। त्यस्तै तपाईँको मधानी भन्ने एउटा यज्ञ छ, जुन मधानी भन्ने यज्ञ हाम्रो बज्जिका सांस्कृतिक क्षेत्र बाहेक अरू ठाउँमा मान्छेहरूले बुझ्दैन, यो शिवको पूजा यसमा हुन्छ। यो पूजा गर्दै गर्दा कुनै पनि ऊ चाहिँदैन, पुरोहित त्यस्तो कुनै चाहिँदैन, वैदिकहरू चाहिँदैन, हामी आफ्नो जुन परम्परा संस्कारले गर्दै आएका छौँ त्यही अनुसार हाम्रो मधानी यज्ञ गर्छौँ। त्यस्तै अरू पनि हाम्रो कुलदेवताको पूजा, हामी आफ्नै घरको कुलदेवता जसलाई मान्छौँ बनी गोरिया गोविन्द होइन, अनि उहाँहरूको पूजा गर्दै गर्दा हामीलाई कुनै पनि पण्डित पुरै चाहिँदैन। हाम्रो जुन परम्परा छ, भक्ताहरू बरु हुनुहुन्छ, उहाँहरू परम्परा शैलीले नै पूजा गर्नुहुन्छ अनि यो हाम्रो क्षेत्रको विशेषता हो।
अब विशेष गरी बज्जिका सांस्कृतिक समुदायले चाहिँ पूजाआजा गर्ने त्यस्तो कुनै विशेष मन्दिरहरू, मठहरू, आस्था केन्द्रहरू विशेष जसमा चाहिँ बज्जिकाहरू चाहिँ अलि बढी संलग्न भएको त्यस्तो?
यहाँ हामी बढी शिव भक्त हनुमान भक्त हुन्छौँ बढी। शिवको मन्दिरहरूमा प्राय हामी धेरै गइरहेका छौँ। शिव अनि त्यस्तै माता दुर्गा भवानीको पूजा हामी त्यस्तै गर्छौँ माताको शक्तिपीठको रूपमा। र हामीले गर्ने पूजाहरूमा प्राय त्यो हाम्रो आफ्नै संस्कार हिसाबले मात्रै हुन्छ। स्थानीयमा सबैको आ आफ्नो हुन्छ। शिवको पूजा सबै ठाउँमा हुन्छन् भने हामी शिव मन्दिरमा बढी जाने गर्छौँ बजी भक्तहरू। त्यस्तै शक्तिपीठको रूपमा हामी दुर्गा मन्दिरमा बढी जाने गर्छौँ त्यस्तै। र परम्परागत हाम्रो सबभन्दा बढी हामीले पूजा गर्ने भनेको कुलदेवताको हो। पहिला प्राथमिकता हाम्रो कुलदेवताकै हुन्छ। जग अनुष्ठान गर्नु पर्यो भने हामी कुलदेवताको पूजा गरेरै मात्रै अगाडि बढ्छौँ।
आजको कार्यक्रममा हामीले बज्जिका भाषिक समुदाय र क्षेत्रका संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्यौँ। सांस्कृतिक अध्येता तथा लेखक शीतल गिरीसँगको कुराकानी प्रस्तुत गर्यौँ। साथै बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुन दयाल श्रीकृष्णसँगको टेलिफोन संवाद राख्यौँ। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी सुलोचना बज्राचार्य सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।